नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। सरकारले आगामी आर्थिक वर्ष 2082-83 वार्षिक नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। 55 पृष्ठको नीति तथा कार्यक्रममा नागरिक सेवा केन्द्र संचालन गर्ने, नेपाललाई पर्यटकको केन्द्र बनाउने, सामुदायिक शिक्षा सुधार गर्न निजी विद्यालयसँग साझेदारी गर्ने, शिक्षक बैंकको स्थापना गर्ने, जनरल नर्सिङ कार्यक्रम संचालन गर्ने, स्नातक माथिका विद्यार्थीलाई 20 हप्ताको काम दिने लगायतका कार्यक्रम मूल रूपमा समेटिएका छन्। त्यस्तै मजबूत परराष्ट्र नीति, सीमा सुरक्षा पोस्ट थप गरिने, 14 वर्ष मुनिका बाल बालिकाको क्यान्सर रोगको उपचार निशुल्क, एकीकृत सामाजिक सुरक्षा योजना, आधुनिक न्यूरो साइन्सेस केन्द्र स्थापना लगायतका योजनालाई पनि प्राथमिकता दिएको छ। रैथाने बाली प्रवर्धनको नीति लिने, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको पुनर्संरचना गरिने, संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण गठन गर्ने, जलाशयुक्त आयोजना निर्माण गर्ने, बैंकहरूको खराब कर्जा सम्हाल्न सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने, अनावश्यक संरचना खारेज गाब्ने योजना पनि सरकारले नीति तथा कार्यक्रम मार्फत लिएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सत्ताधारी दलले समय सापेक्ष भनी टिप्पणी गरेका छन् भने विपक्षी दलहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको भन्दै आलोचना पनि गरेका छन्। नीति तथा कार्यक्रममा कतिपय विगतकै योजनाले स्थान पाएका छन् भने कतिपय नयाँ योजना पनि घोषणा भएका छन्। हुन त नीति तथा कार्यक्रमलाई आगामी बजेटको मार्गदर्शन दस्तावेजका रूपमा लिने गरिएकाले कतिपय विषय बजेट मार्फत समेत घोषणा हुने गर्दछन्। आजको अन्तरसंवादमा हामीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि केन्द्रित भएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर नमस्कार, शुभ प्रभात यहाँलाई।
हिजो सार्वजनिक भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कसरी मूल्याङ्कन गर्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अब धेरै दोहोरेर थोरै नयाँ थपेर र केही ल्याउनु पर्ने छुटाएर ल्याएको जुन नीति तथा कार्यक्रम छ, समग्रमा यो ठिकै छ र यसमा अब यही अनुसारको बजेट निर्माण गर्ने र हाम्रो संरचना समन्वय र सुशासनमा देखिएका कमजोरीलाई सुधारेर त्यो बजेटलाई कार्यान्वयनमा लैजाने हो भनेदेखि यो नीतिगत कार्यक्रमले अवश्य पनि हामी सबैलाई केही आशा भरोसा नै जगाउँछ।
यो घोषित नीति तथा कार्यक्रमले आगामी यो यसलाई चाहिँ बजेटको आधारपत्र पनि मानिन्छ। जेठ 15 गते अब बजेट संघीय संसदमा प्रस्तुत हुनेछ। नीति तथा कार्यक्रमले मुलुकको अहिले जे जस्ता विद्यमान समस्याहरू रहेका छन् तिनलाई सम्बोधन गर्न सक्ने अवस्था छ कि छैन? यहाँले कुराकानीका क्रममा भन्नुभयो केही कुरा छुटेका छन्। ती छुटेका कुराहरू के हुन्?
होइन, अब हामीले जस्तै अलि बढी अब त्यहाँ अमूर्त रूपमा छ, जस्तै अब रामेश्वर खनालको संयोजक भएको जुन आयको प्रतिवेदन लागू गर्ने भनेको छ, त्यो 478 मुद्दा यदि लागू गर्ने हो भनेदेखि सुशासनका कुराहरू, समन्वयका कुराहरू, अनि यो डुप्लिकेसनका कुराहरू सबै हट्नेछन्। तर अब मुख्य कुरा नयाँ अलिकति चाहिँ आइटीतिर बढी सूचना प्रविधितिर अलिक बढी ध्यान दिनुपर्ने थियो कि होइन। त्यसपछि जुन यो युवा अब अमूर्त रूपमा भनिएको छ, अब अहिलेको शिक्षामा कमाउँदै पढ्ने भन्ने चाहिँ खासै त्यति सफल चाहिँ भएको छैन। हुन थियो सक्थ्यो अब धेरै विद्यार्थीलाई छात्रवृत्ति दिने होइन, त्यस्तो खालको केही ल्याउन सकिन्थ्यो। र यो जुन विद्यालयहरू गाभ्ने छ, अब अहिले धेरै विद्यालयमा थोरै विद्यार्थी धेरै शिक्षक भएको अवस्था पनि छ, त्यसलाई पनि गाभ्ने हिसाबले र बरु त्यस्ता विद्यार्थीहरूलाई सार्वजनिक यातायात उपलब्ध गराउने, पूर्वाधारको विकास गर्ने, ती धेरै हुन त अमूर्त छन् तर उल्लेख गरिएको छैन। अलिकति निजी क्षेत्रलाई प्रोत्साहन गर्नेमा अलिक कम भयो कि हामीले केही गर्न सक्यौँ, जस्तै अहिले युवा जनशक्ति बाहिर गइरहेको छ, कम्तीमा पनि युवा जनशक्तिलाई केही नयाँ उद्यम होइन सेवा तथा वस्तु उत्पादन गर्छ भने त्यस्तो उद्यमीलाई 2 वर्षसम्म हामीले कुनै किसिम प्रकारको कर लागू नगर्ने त्यस्ता कुराहरू अलि ल्याइदिएको भए युवामा अलिकति उत्साह हुन्थ्यो. तर पनि जुन आयोगको प्रतिवेदन लागू गर्ने भनेको छ, थुप्रै फजुल खर्च घटाउने भनेको छ, हुन त गत साल पनि त्यही भनेकै थियो. त्यस कारणले मैले भन्न खोजेको धेरै दोहोरिएका छन् होइन. अब यिनीहरूलाई कार्यान्वयनमा लानलाई बजेटमा कस्तो रिफ्लेक्सन हुन्छ, यसको यसको बजेटमा रिफ्लेक्सन हुनु पर्यो. त्यसपछि साउन 1 गतिदेखि नै सरकारले कार्यान्वयनमा लानको लागि जुन मैले 3 चिज भने, हाम्रो संरचनागत समस्या छ, हाम्रो समन्वयको समस्या छ र हाम्रो सुशासनको समस्या छ. यी 3 समस्यालाई यदि सम्बोधन गरेर गयो भनेदेखि अवश्य पनि हामीले प्रतिफल पाउँछौँ. तर अब पहिला दिल्ली राज खनालको आयोग लागू गरेर फजुल खर्च घटाउने जुन भनिएको थियो त्यही हिसाबले अहिले पनि अब भन्ने तर नगर्ने हो भने चाहिँ केही भएन. तर अब जे होस् हामीले सकारात्मक सोच्नुपर्छ. नीति तथा कार्यक्रमले लक्ष्य चाहिँ लिएको छ, अब त्यसलाई कार्यक्रम बनाएर कार्यान्वयनमा जानु पर्यो.
यहाँले मूलत 2 आयोगका कुराहरूलाई पनि उठान गर्नुभयो. अविगतमा डिलीराज खनाल नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन भएको थियो. उक्त आयोगको सुझावमा दोहोरो तेह्रोपन भएका योजनाहरूलाई समन्वयका आधारमा एकीकृत गर्ने, त्यसै गरी केन्द्रमा र प्रदेशमा रहेका मन्त्रालयहरू यदि एउटै काममा दोहोरिएका छन् भने तिनलाई हटाउने, विभिन्न संरचनाहरूलाई गाभ्ने, जसरी अर्थतन्त्रमा भार परिरहेको छ त्यस्ता संरचनाहरूलाई हटाउने, खास गरी सार्वजनिक खर्च पुनरावलोकन आयोगको त्यो प्रतिवेदनमा चालू खर्च र पुँजीगत खर्चको जुन अनुपात थियो त्यसलाई पनि सन्तुलन गर्नका लागि मूल रूपमा सुझाव दिएको थियो. त्यसै गरी यहाँले भन्नुभयो हालै गठन भएको खनाल नेतृत्वको आयोगले पनि त्यही किसिमको सुझाव दिएको छ. त्यसै बीचमा उच्च स्तरीय प्रशासनिक सुधार आयोग पनि गठन भएको थियो काशीराज दाहालको नेतृत्वमा. विभिन्न आयोगहरू बन्ने, सुझावहरू दिइने, तर को प्रभावकारी कार्यान्वयन नहुँदाखेरि अहिले जसरी अब यो पुँजीगत खर्चमा समस्या देखिएका कुराहरू पनि आइरहेका छन्, यी तमाम सवालहरूलाई आगामी आर्थिक वर्षको बजेट मार्फत सुधार गर्न पनि सकिन्छ होला, जबकि यो एउटा बजेटका लागि मार्गदर्शन दस्तावेजका रूपमा मात्र हेर्ने गरिन्छ यो नीति कार्यक्रमलाई. भनिसकेपछि कसरी बढ्दा अगाडि बढ्दा उपयुक्त हुन्छ, जुन परिस्थितिमा अर्थतन्त्र गुज्रिएको अवस्था पनि छ.
अब जे जति भयो, विशेष गरी सरकारले पैसा खर्च नगर्दाखेरि बजारमा पैसा गएन र अब सरकारी कोषहरू, नागरिक लगानी कोष, सञ्चय कोष लगायतमा थुप्रै रकम थुप्रिएको छ. ती रकम पनि ब्याङ्कमा लगेर राखेर ती संस्थाहरूले ब्याज खान थालेपछि तरलता चाहिँ अब धेरै भयो. हाम्रो अब 6 प्रतिशत 7 प्रतिशत विभिन्न ब्याङ्क तथा फाइनेन्स इन्स्टिट्युसनमा जम्मा भएको छ. अब यसलाई चलायमान गर्नुको लागि त सरकारले खर्च गर्नु पर्यो, ताकि सरकारले खर्च गर्दा निजी क्षेत्र पनि ध्यान जोडिन्छ. त्यो माहौल सिर्जना गर्नलाई जुन डिलराज खनालको आयोगले यता फजुल खर्च घटाउने, रामेश्वर खनालको आयोगले यो खर्च बढाउने र खर्च बढाउनलाई देखिएका समस्याको प्रशासनिक कुरा, सुशासनका कुरा, सुधारका कुरा, निजी क्षेत्रलाई सलायमान बनाउनेको कुरा जुन 478 बुझामा समराइज गरेर उहाँले दिनुभएको छ. अब यदि लागू गर्ने भनेर नीति तथा कार्यक्रममा भनिसकेपछि धेरै कुरा आयो. अब मुख्य कुरा जुन तपाईँले भन्नुभयो, अब 2074 सालमा पनि झन्डै 2/3 नेकपाको सरकार थियो. त्यति बेला गरिएका प्रतिबद्धता पनि यो विशेष गरी फजुल खर्च घटाउनेमा खासै लागू भएन र अहिले जसरी भनिएको छ हामीसँग भएको थोरै रकम बजेट छ त्यसलाई हामीले चाहिँ उत्पादनमुखी क्षेत्रमा लगानी गर्छौँ, जस्तै पूर्वाधारहरूमा. त्यति बेला पनि त्यो भनियो, तर हामीले 165 निर्वाचन क्षेत्रमा भूत बङ्गलाहरू खडा गऱ्यौँ जुन अहिले कोही सम्पन्न पनि भएका छैनन् र सञ्चालनमा पनि छैनन् अस्पतालहरू भनेर. त्यस कारणले अब मुख्य कुरा चाहिँ कार्यान्वयनकै कुरा हो. तर अब हामीले सरकारलाई बेनिफिट अफ डाउट दिँदाखेरि र अहिले पनि झन्डै 2 ठुला दलको सरकार, झन्डै 2/3 सरकार भएको हुनाले केही हुन्छ कि भनेर हामीले आशा राख्ने छौँ. र फेरि अहिलेको समस्याको समयको आवश्यकता पनि छ, जुन तपाईँले भन्नुभयो कि अर्थतन्त्र एक प्रकारले यति गतिशील छैन, शिथिलै छ. अब सरकारले केही सूचाङ्कहरू राम्रो आयो भने पनि अब त्यो रेमिटेन्सले दिएको सूचाङ्कलाई सरकारले गरेर राम्रो भएको भन्न सकिँदैन होइन. तथापि अब केही नराम्रो केही महिना भयो ओह्रालो चाहिँ लागेको छैन, तर पनि निजी क्षेत्र जसले कर तिरेर यत्रो संरचनाहरू धान्ने हो, सरकारको खर्च धान्ने हो, ती क्षेत्रहरू उत्साहित छैन। सायद निजी सेवा कार्यक्रममा रामेश्वर खनाल आयोगले दिएका जुन सुझावहरू लागू गर्छौँ भनेपछि उहाँहरू पनि उत्साहित हुनुहोला। त्यही भएर मैले अब यसको कार्यान्वयनको पाठ हेर्नुपर्छ, र सबभन्दा पहिलो त अब जेठ पन्ध्रमा ल्याउने बजेटले यी कुराहरूलाई कतिको रिफ्लेक्ट गर्छ, र हामीसँग राजनैतिक इच्छा शक्ति भएको, सङ्ख्यात्मक हिसाबले राजनैतिक शक्ति पनि संसदमा देखिएको, र अहिले समयको आवश्यकता पनि भयो, किनभने अहिले समाजमा दलहरूप्रति सरकारप्रति एक प्रकारको आक्रोश जुन देखिएको छ त्यसलाई सम्बोधन गर्ने बेला पनि हो। त्यस कारणले मेरो विचारमा हामी सकारात्मक सोचौँ, सरकारले अहिले जुन घोषणा गरेको छ यिनै कार्यान्वयनमा लानेछ।
जस्तो केही योजनाहरूको अहिले टिका टिप्पणी पनि भइरहेको छ, यहाँ त पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ राष्ट्रिय योजना आएको, अब सामुदायिक शिक्षा सुधार गर्न निजी विद्यालयसँग साझेदारी गर्ने भनेर जसरी नीति तथा कार्यक्रममा घोषणा भयो, यसलाई अहिले उल्टो नीति कार्यक्रम भनेर कतिपयले टिप्पणी गरिरहेको अवस्था छ, विभिन्न कोणबाट त्यसलाई हेरिएको छ। अब हाम्रो संविधानले समाजवाद उन्मुख यात्राको परिकल्पना गरिरहँदा मूलत शिक्षा र स्वास्थ्य क्षेत्रका संरचना र तससँग सम्बन्धित पूर्वाधारहरू सरकारको निगरानीमा अथवा सरकारको स्वामित्वमा हुनुपर्छ भन्ने जुन एउटा समाजवादको परिकल्पना पनि हो, त्यो बाहेकका अन्य क्षेत्रहरू आर्थिक क्षेत्रहरूलाई पूर्णत निजी क्षेत्रलाई सुम्पिन सकिन्छ भन्ने मान्यता पनि विश्वव्यापी रूपमा आइरहेका छन्। विगत केही दशक अगाडि निजी विद्यालयहरूको त्यति धेरै ठूलो भूमिका थिएन र सामुदायिक विद्यालयबाट नै शिक्षाको जुन एउटा परिपाटी भनौं अथवा योजनाहरू अगाडि बढ़िरहेका थिए, तर पछिल्लो एक दशक यता भनौं 15-20 वर्षको अवधिमा निजी क्षेत्रमा पनि व्यापारीकरण सँगसँगै लगानी पनि भइरहेको देखिन्छ। अब सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने योजना कतिको उपयुक्त हुन सक्छ, यस्ता केही योजना छन् जसको चाहिँ अहिले टिका टिप्पणी भइरहेको छ?
केही दोहोरिएका छन् मैले भने धेरै दोहोरिएका, यो पहिला पनि आएको हो होइन, पहिला पनि निजी कार्यक्रममा मैले वर्ष बिर्से आएको हो, तर यो त्यति अब केही ठुला विद्यालयले त गर्ला नि होइन आफ्नो अब पब्लिक इमेज अथवा आफ्नो सिएसआरको अन्तर्गत, तर सबै निजी क्षेत्रका विद्यालयले गर्छन् भन्ने छैन, र तपाईँले इन्फोर्स पनि गर्न सक्नुहुन्न होइन, जबरजस्ती पनि गर्न पनि सक्नुहुन्न। त्यसैले यो सरकारले पहिला पनि घोषणा गरेको र दोहोऱ्याएर पनि ल्याएको हुनाले यसको कार्यान्वयन त्यति म देख्दैन। अर्को कुरो जहाँसम्म तपाईँले समाजवादको कुरा गर्नुभयो, अब समाजवाद भने पनि कस्तो भयो भने नेपालकै परिप्रेक्ष्यमा विप्लवको समाजवाद हो कि स्वतन्त्रको समाजवाद हो कि माधव कुमार नेपालको समाजवाद हो कि केपी ओलीको समाजवाद हो कि शेरबहादुर देउवाको समाजवाद हो, त्यस कारणले यो अथवा राजेन्द्र लिङ्गदेलको समाजवाद हो, समाजवाद यति अमूर्त कुरा भयो जसले जे चाहे त्यही भन्ने कुरा, तर समाजवाद भनेको कुरा मुख्य कुरा के हो भने समाजमा तल्लो तहमा रहेका र उत्पादन प्रक्रियामा संलग्न हुन नसक्ने वर्गहरूलाई सरकारले हेर्नुपर्छ भन्ने मात्रै हो। निजी क्षेत्रलाई तपाईँ जर्मनी नर्वे हेर्नुहोस्, त्यहाँ पनि निजी क्षेत्र टन्नै फर्स्ट आएका छन् होइन, जर्मनीमा पिएचडीसँग शिक्षा फ्री छ, तैपनि त्यहाँ बोर्डिङ स्कुलहरू प्राइभेट स्कुलहरू चलेका छन्, किनभने त्यो त्यो समाजको जुन पुँजी उत्पादन गर्ने मान्छेले आफ्नो उद्यमशीलता सृजनशीलता लगानी गर्ने ठाउँ हामीले उपलब्ध गराइदिनुपर्छ। तर अब त्यसको साथसाथै सार्वजनिक विद्यालयको शिक्षा, हाम्रा गुरुहरूले ठुलो आन्दोलन गर्नुभयो होइन, उहाँहरूको आफ्ना व्यक्तिगत समस्याका माग त पुरा गरेर जानुभयो, तर उहाँहरूले शिक्षा क्षेत्रका माग चाहिँ त्यति थिएनन् उहाँहरूको मागमा, तर यदि उहाँहरू उत्साहित हुनुभयो उहाँहरूलाई प्रोत्साहन गर्न सकियो, कि जति पनि सरकारले भूमिकामा सम्झौता गराएको छ यदि त्यो लागू गरेर हामीले त्यो सार्वजनिक विद्यालयको जुन हाम्रो सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तर सुधार्न सक्यो भने निजी क्षेत्रमा कोही पनि जाँदैन, कुनै कुनै जिल्लामा हेर्नुहोस् कुनै कुनै नगरपालिका उदाहरण पनि छन्, तपाईँलाई रूपन्देहीमा पनि उदाहरण छन् होइन, मोरङमा पनि उदाहरण छन्, त्यस्ता सामुदायिक विद्यालय छन् जसले गर्दाखेरि विद्यार्थीहरू निजी क्षेत्रमा नगएर त्यतातिर आएका छन्। त्यसैले हामीले यो यो पहिला पनि दोहोरेर ल्याएको हो, यो दोहोरेर ल्याएको जुन नीति तथा कार्यक्रम पहिला लागू हुन सकेन, यसपटक फेरि लागू हुन्छ भन्ने छैन, त्यस्ता केही अमूर्त छन् पहिला पनि ल्याएका अहिले पनि लागू हुन नसक्ने ती, जस्तै अब अहिले तपाईँले स्वास्थ्यको सबै चिज एकीकृत गर्छु भन्नुभएको छ, यो धेरै प्रयास भयो सामाजिक सुरक्षाका र स्वास्थ्यमा दिने सहयोगको हामी सबै एउटै बास्केटमा ल्याउँछौँ भन्नुभएको छ, तर यो कार्यान्वयन जान सकेको छैन, पटक पटक दोहोरिया छन्, त्यस कारण फेरि पनि ल्याउनुको मतलब यो सरकारको प्राथमिकतामा छ, त्यसले गर्न सक्छ र गर्ने चाहना राखेको छ भनेर यसलाई सकारात्मक भन्ने हो। त्यसैले केही जुन सत्ता पक्षले यो समस्या के भयो भने निजी क्षेत्रको समस्या राजनीतिक क्षेत्रले नबुझेको कारणले नै निजी क्षेत्र मैत्री लगानी गर्ने वातावरण नबनेको र राजनीति गर्ने क्षेत्रको मान्छेलाई निजी क्षेत्रमा कस्तो सुशासन हुनुपर्छ, निजी क्षेत्रले कसरी आफ्नो फाइदा कमाउने अब सुकर्म गरेर धन कमाउने हो नि त निजी क्षेत्रको, त्यसलाई कस्तो माहौल सिर्जना गर्नुपर्छ त्यो ज्ञान अलिकति नभएको हुनाले अब निजी क्षेत्रले सरकारले भनेको सबै मान्नुपर्छ भन्ने उहाँहरूको जुन मानसिकता छ त्यो पनि गलत हो। अब तपाईँको यहाँ बिचरा अहिले विद्यार्थीको सङ्ख्या घटेर निजी क्षेत्रका विद्यालयहरू बल्ल बल्ल धानिएका छन्, अब उनीहरूले कसरी फेरि थप लगानी लगाएर सामुदायिक विद्यालयलाई सहयोग गर्छन्, त्यो त अब त्यो एउटा नारामा भयो तर कार्यान्वयन जान चाहिँ त्यो चाहिँ सम्भव छैन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि केन्द्रित भएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब अहिले अर्थतन्त्रका आन्तरिक सूचकहरू पनि संकुचनमा रहेका छन्। यसअघि कुराकानीको क्रममा यहाँले त्यो विषयलाई उल्लेख पनि गर्नुभएको थियो। राजस्वको लक्ष्य हामीले जति राखेका छौं त्यो भेटाउन सकिएको छैन, न्यून विनियोजित पुँजीगत खर्च पनि अपेक्षित रूपमा खर्च हुन सकिरहेको छैन। यी हालै मात्र सार्वजनिक भएको प्रतिवेदनले समेत निर्माणको भुक्तानी दिन नसकिरहेको अवस्थामा निर्माणकर्ताहरूलाई भुक्तानी दिनुपर्ने कुरा पनि त्यहाँ उठान भएको छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या भोगिरहेको कुरालाई त यहाँले उजागर नै गरिसक्नु भएको छ। उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुन नसक्दाखेरि रोजगारीको समस्या पनि देखिएको छ। यस्ता विषयमा नीति तथा कार्यक्रम र बजेट अब कस्तो रूपमा अगाडि बढ्नुपर्छ? बजेट आउने क्रममा रहेको छ भने नीति तथा कार्यक्रम हिजो सार्वजनिक भइसकेको छ, कतिपय कुराहरू बजेटले पनि सम्बोधन गर्न सक्ने हुँदाखेरि अब कुन रूपमा अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ यहाँलाई?
अब बजेटमा विशेष गरी तपाईँले जुन यो दरहरू छन् करका दरहरू घटाउनु पर्यो, किनभने करका दरहरू संसारका दरहरू केही चिजमा घटाउनु भयो भने चोरी अथवा कर चोरी कर नतिर्ने कर छल्ने सम्भावना कम हुन्छ होइन, र सरकारले जसरी केही छुट दिएर केही सजाय माफी गरेर पुराना बक्यौताहरू पनि अझै पनि असुल गर्न सक्छ। त्यस कारणले यदि तपाईँले कर भन्सार बढाउनु भयो भने त्यो चोर बाटोबाट गर्ने कामहरू गतिविधि बढ्छन्, किनभने महँगो पर्छ चोरी गर्दाखेरि अथवा घुस खुवाएर ल्याउँदाखेरि त्यो व्यवसायलाई अथवा त्यो सेवाग्राहीलाई सस्तो पर्छ अनि ऊ त्यो बाटोतिर लाग्छ होइन। त्यस कारणले कहिले पनि एउटा लेभलभन्दा बढी करका दरहरू बढाइयो भने कर सङ्कलन चाहिँ हुँदैन, त्यस कारणले कर चाहिँ घटाउनुपर्छ, घटाएर अनि कर जब घटाइसकेपछि आफै मान्छे कर तिर्न आउँछ र कर बढ्छ, त्यसमा पहिला त्यस्ता घटनाहरू पनि भएका छन्। त्यस कारणले अरू कुरा सरकारले अहिले जुन समस्या कहाँनिर छ भने पुँजीगत खर्च गर्न सकेन भुक्तानी दिएन भनेका छौँ हामीले, तर त्यो सरकारलाई सरकारसँग पुछै छैन, अब आन्तरिक ऋण लिनु यो सरकारले कति दिइसकेका छ, अब वैदेशिक ऋणको लागि त तपाईँको विशेष गरी आयोजना परियोजनासित एयर मार्किङ भएर आउँछ, सडक ला हो कि खाने पानी ला हो कि सिँचाइ ला हो कि विद्युत ला हो कि, त्यसरी सरकारले जता पाए त्यही खर्च गर्ने खालले सायद वैदेशिक ऋण ल्याउन त्यति सम्भव छैन, हामीले आइएमएफहरूबाट समस्या पऱ्यो भने मात्रै हो। त्यस कारणले अहिले जुन रात उठ्न सकेको छैन त्यसलाई बजेटले सम्बोधन गर्नु पर्यो र निजी क्षेत्र निजी क्षेत्रमा जुन मेडफेरिङ कुराहरू हुन्छ जुन तरलता अधिक तरलताको समस्या छ त्यो चाहिँ हाम्रा सरकारी संरचनाहरूले पनि ब्याङ्कमा लगेर रकम थुपारेर पनि हो, त्यस कारणले उहाँहरूलेलाई उत्पादनमूलक जस्तै स्टोरेज हाइड्रो पावर हुनसक्छ प्रसारण लाइन हुनसक्छ अथवा त्यो कुनै सरकारले प्रतिफल दिने किनकि त्यो त एउटा आम जनताको कोष हो त्यो, त्यसलाई प्रतिफल दिने ठाउँमा सरकारले लगानी गर्न सक्यो भने त्यो ब्याङ्कको तरलता पनि घट्छ, अनि त्यो सरकारले गरेको लगानीले फेरि निजी क्षेत्रको पनि लगानी थपिन्छ नि, किनभने त्यसले आर्थिक गतिविधि गर्दाखेरि माग बढ्छ, माग बढेपछि निजी क्षेत्रहरूले उत्पादन अथवा सेवा वस्तुको उत्पादनतिर आउँछ र त्यो रकम फेरि ब्याङ्कबाट ऋण लिन्छ र त्यहाँ तरलताको एउटा लेभलमा झर्छ। त्यस कारणले अब यो सबै कार्यक्रम चाहिँ तपाईँको बजेटले रिफ्लेक्सन गर्छ, सरकारले के कस्ता कार्यान्वयन गर्न सकिने, हावादारी कार्यान्वयन गर्न नसकिने अथवा त्यसबाट कुनै पनि आर्थिक गतिविधि नहुने हावादारी कार्यक्रम ल्याउँछ कि साँच्चै प्रतिफल दिने खालका हुन्छ। अब त्यही भएर निजी दशा कार्यक्रममा पनि घोषणा गरेको छ यो पब्लिक प्राइभेट पार्टनरसिप, पब्लिक प्राइभेट पार्टनरसिपबाट पूर्वाधारमा यदि लगानी गर्ने अथवा तपाईँले भायबिलिटी ग्याप फन्डिङ हुन्छ जुन रामेश्वर खनालको प्रतिवेदनमा पनि छ, होइन त्यस्ता आयोजना परियोजनामा सरकारले पनि निजी क्षेत्रसित मिलेर अथवा वैदेशिक लगानीमा पनि सरकारी त्यो पब्लिक प्राइभेट पार्टनरसिप गरेर जान सक्यो भनेदेखि केही निजी क्षेत्रकालाई उत्साह भर्ने माहौल चाहिँ सिर्जना गर्न सकिन्छ। तर अब त्यो चाहिँ सबै हामीले बजेटमा हेर्नुपर्ने हुन्छ।
सरकारले अब चालु आर्थिक वर्षमा घोषणा गरेका कतिपय कार्यक्रमलाई अहिले निहालेर हेर्ने हो भने अब केही अलपत्र पनि परेका छन् कि भन्ने जस्तो पनि देखिन्छ। अब सबै घोषित सबै योजना र कार्यक्रमहरूलाई पूर्णता दिन सक्ने र अगाडि बढाउन सक्ने अवस्था पनि छैन, यद्यपि प्राथमिकताका साथ घोषणा गरिएका कार्यक्रमहरू अगाडि बढ्नु पर्थ्यो भनेर अहिले टीका टिप्पणी पनि भइरहेको छ, एक हिसाबले सुझावहरू पनि आइरहेका छन्। जस्तो उदाहरणकै लागि हेरौँ, गण्डकी आर्थिक त्रिभुज परियोजनालाई घोषणा गरिएको थियो र यसलाई प्राथमिकता पनि दिएको थियो। अब कृषिमा लगानी दशक घोषणा गरिएको थियो तर कार्यक्रमहरू सोही अनुरूप अगाडि बढ्न सकेनन् भनेर पनि अहिले टिप्पणी भइरहेको अवस्था छ। अब नीति कार्यक्रम र बजेटमा घोषणा हुँदैमा पनि अब ती कार्यक्रमहरूको अथवा योजनाहरूको सफल कार्यान्वयन हुँदो रहन्छ भन्ने पनि जुन एउटा मान्यता आइरहेको छ, यी तमाम सवालहरूलाई चिरेर कसरी अगाडि बढ्नुपर्छ? घोषणा केवल घोषणामा मात्र सीमित हुने पार्टीको पनि त अन्त्य गर्नुपर्छ होला नि त सरकारी तवरबाट।
तपाईँले भने जस्तै ठ्याक्कै अहिले मैले सुरुमै भने संरचना, समन्वय र सुशासन, यी तिनवटा चिज चाहिँ कमजोरी छ। अब तपाईँले नीति तथा कार्यक्रममा बजेटमा कार्यक्रम लिएर आउनु तर तपाईँले त्यो कार्यक्रम कार्यान्वयन गर्ने संरचना छ कि छैन, जनशक्ति छ कि छैन, त्यो संरचना चाहिने नीतिगत व्यवस्था होइन, नियमावलीको व्यवस्था, कार्यविधिको व्यवस्था त्यो छ कि छैन, त्यो त्यो भए मात्रै त्यो संरचनाले काम गर्ने हो। अब बजेटमा राखेपछि त्यो चाहिँ मन्त्रीको काम हो, जुन मन्त्रालय जुन मन्त्रीले लिन्छ त्यसको काम भनेको आफ्नो मन्त्रालयभित्र राखिएको बजेट कार्यक्रमहरूलाई कार्यान्वयन गर्दाखेरि देखिनेको समस्या, संरचनागत, समन्वय र सुशासनको समस्या, यो तिनवटा समस्या चाहिँ सम्बोधन गर्ने मान्य मन्त्रीजीहरूको काम हो आफ्नो मन्त्रालयभित्रको। त यदि उहाँहरूले त्यो नहेरेर खालि रिबन काट्ने होइन घुमघाम गर्ने शिलान्यास गर्ने गर्नुभयो र त्यो मन्त्रालयभित्र भएका ती जुन संरचनागत समस्या छन् त्यसको सम्बोधन गर्नु भएन भने उहाँको मन्त्रालय अन्तर्गत राखिएको बजेट चाहिँ कार्यान्वयन हुँदैन। र यही हो अहिले हाम्रो देखिएको समस्या पनि। अब यो नीति तथा कार्यक्रम त पोलिटिकल डकुमेन्ट नहुने, सरकारको नारै नारामा हुन्छ, यसो गरिनेछ यसो गरिनेछ भन्छ, त्यो गरिनेछ भन्नेलाई यति पैसा राखेर यसरी गरिनेछ भनेर बजेटमा आउँछ। बजेटमा आइसकेपछि त्यसलाई कार्यान्वयन गर्ने त सम्बन्धित सरकारी मन्त्रालय विभागहरू हो। अब त्यहाँनिर जुन मन्त्री र अरू अब उच्च पदस्थ अधिकारीहरू हुनुहुन्छ उहाँहरूले त्यसलाई चाहिँ अब खाका बनाएर कार्यान्वयन लानु पर्यो अनि बल्ल त्यसको हामीले भने जस्तो पुरा गर्न सक्छौँ। तर यहाँ चाहिँ अनरियलिस्टिक सपना नीति तथा कार्यक्रममा बाँडिदिने अनि त्यसको स्वामित्व मन्त्रालयले नलिने अथवा
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। अन्तमा मैले यहाँलाई एउटा प्रश्न राखे, जस्तो अहिले राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अब दिगो विकासका लक्ष्य हासिल गर्न अब वार्षिक 7 खर्बको खाल रहेको देखिएको छ, अहिले वैदेशिक अनुदान सहायता लगायतका कुराहरू पनि घटिरहेको सन्दर्भ छ भने अर्थतन्त्रका आन्तरिक सूचकहरू संकुचनमा रहेको अवस्था छ, यसबाट अगाडि बढ्ने उपयुक्त उपाय के हुन सक्छ? हामी कार्यक्रम
सरकारले अहिले बजेटको नीति तथा कार्यक्रममा घोषणा गरेको छ ठ्याक्कै हाम्रो यो निजी तथा होइन पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा यहीबाट नै हामीले लगानी लेभरेज गर्ने हो। त्यस कारणले अब कार्यान्वयनमा जाँदाखेरि सरकारले हरेक आयोजना प्रयोजनमा निजी क्षेत्रलाई पब्लिक प्राइभेट पार्टनरसिप मोडालिटीमा लगानी गर्न लाउनु पर्यो ताकि सरकारले 25% लगानी गर्दा निजी क्षेत्रले 75% लगानी गरोस्। त्यसरी मात्रै खाडल पूरा गर्न सक्छौँ हामीले।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हवस्, रेडियो नेपाल र यहाँ र यहाँका श्रोताहरूलाई मेरो पनि फेरि पनि बिहानीको नमस्कार, सबैको जय होस्।
आजको अन्तरसंवादमा हामीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि केन्द्रित भएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। नमस्कार।